उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा 9 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा आजदेखि हामी सरूभक्तको उपन्यास समय त्रासदी लिएर आएका छौं। विक्रम सम्वत 2058 सालमा पहिलो पल्ट प्रकाशित उपन्यास समय त्रासदीलाई धेरै पाठकहरूले रुचाउनु भएको छ। शून्यवादको धारणा अघि सारिएको यो उपन्यास आकारमा निकै लामो भएकोले हामी यसका केही श्रृंखलाहरू मात्र वाचन गर्नेछौ। सरूभक्तको उपन्यास समय त्रासदीको पहिलो श्रृंखलाको वाचन अब सुनौ अच्युत किमिरेको आवाजमा।
छोटकरीमा कथा यस्तो छ। एक नवयुवना सुन्दरीले अपरजट प्रेम गरे, केही सोच विचार गरेर बिहा गरे र लोग्नेले विचार गर्न थालेपछि लोग्नेलाई घोर घृणा गर्न थाले। घृणाको कथा त्यस दिनदेखि प्रारम्भ हुन्छ जुन दिन लोग्ने स्वास्नीको सप्रेम प्रस्ताव दिनभर बाहिर कतै घुम्न जाने अनि राति कुनै गजल रेस्टुरेन्टमा भोजन गरेर घर फर्कने रद्द गरी एक बिहानै दाँत नमाजेको फोरी मुखले चिया पिउन बिर्सेर कुनै अपरिचित स्वास्नी मान्छेसित केही लामा लामा अर्ध अमूर्त प्रकृतिका अभद्र कुरा गर्न व्यस्त भयो। पक्कै पनि कर्लेक्स फोनमा एक बारको जिन्दगीमा मरिलानु के छ र भनेर फोनमा लोग्ने हाँसेपछि परम्परागत रूपमा पुनर्जन्म मान्दै आएकी छिमेकी देशको फिल्मी गीत 100 साल पहिले मुझे तुमसे प्यार था आज भी है और कल भी रहेगा सुन्दै आएकी र पक्का नायिका मिजाजले जम्बा 1 दशक पहिले धनी बाबुआमाको इच्छा विपरीत गरीब प्रेमी छानेर प्रेमोत्सर्गमा माइती राजै दृष्टिले बौलाएकी सङ्गिनी दृष्टिले बलि चढेकी भूतपूर्व प्रेमिका स्वास्नीलाई बेमौसमको मौसम अनुभव भयो नै। कस्तो घिनलाग्दो फोहोरी मान्छे! पहिलोपल्ट साँच्चैकै पहिलोपल्ट स्वास्नीले मुटुको ढुकढुकीभित्र यौनाङ्ग लोग्नेको चरित्रबारे एक गम्भीर कटु आलोचनापूर्ण वक्तव्य जारी तयार पारी। तर स्वास्नीले वक्तव्यबाजी गरिहालिन। लोग्नेको अनुहारको प्रत्येक भावभङ्गीमा अश्लील लागे पनि, प्रत्येक वाक्य प्रत्येक शब्द अश्लील लागे पनि, लोग्ने ध्वनिहरू बीचका अवान्तर सन्नाटाहरू अश्लील लागे पनि स्वास्नीले महासागरीय सहनशीलता धर्म छोडिहालिन। पूरा 15 मिनट 15 सेकेन्डसम्म फोनमा अल्झेपछि रहस्य रोमाञ्चपूर्वक लोग्नेले चिसिएको खाते चियाको बदलामा स्वास्नीसित तातो ओठको मुहाई माग्दो दया गरेर, तर स्वास्नीले माया गरिन। किन रिसाएकी माया? लोग्ने हाँस्यो मुसुमुसु। स्वास्नीलाई लोग्नेको यो उपहारपूर्ण हाँसो पनि उस्तै लाग्यो अश्लील। तर स्वास्नीले भनाभन गरिन, क्षमा गरी भूतपूर्व प्रेमिका हृदय जगाई। नजाने भूतपूर्व प्रेमिकाले स्वास्नी देहभित्रबाट पेन्डोराको बाकसमा कैद आशा गरी। कहाँ वर्तमान लोग्नेले भूतपूर्व प्रेमीलाई नजगाएर अर्को शब्दमा कुम्भकर्ण सुताएर सोध्यो। तर जानी जानी आउटिङमा स्वास्नी देहभित्रबाट भूतपूर्व प्रेमिकाले जानी जानी नजाने जस्तो गर्ने लोग्ने प्रवृत्तिमाथि टिप्पणी गर्न चाहिन। सरी म जान सक्दिनँ, लोग्नेले लोग्ने भएर सोझै जवाफ दियो। किन? स्वास्नीले पनि स्वास्नी भएर सोझै सोधी। काम छ। कस्तो काम? व्यक्तिगत। लोग्नेले जम्मै जवाफ लोग्ने भएर दियो। स्वास्नीले जम्मै जवाफ स्वास्नी भएर सुने। लोग्ने बाथरूममा छिरेपछि स्वास्नीले अकस्मात पक्क सोधी, त्यसो भए स्वास्नी सार्वजनिक हुन्छ त? प्रश्न धेरैले सुने। ओछ्यानले, स्टिल दराजले, आराम कुर्सीले, श्रृङ्गार टेबलले, ऐनाले, र्याक निवासी पुस्तकहरूले, टिभी सेटले, भित्ताहरूले, उगारिएको झ्याल र त्यसबाट प्रविष्ट सूर्य रश्मिहरूले सुने। सबैले सुने तर लोग्ने चाहिँले सुनेन। सुन्दै सुनेन। धरो धर्म किरिया खाने आवश्यकता छैन, किनकि झुटो बोल्ने आवश्यकता छैन। लोग्ने बाथरूमबाट निस्केपछि घरबाट निस्क्यो। स्वास्नी स्वास्नी मात्र थिएन, दुई छोराकी आमा पनि थिए, त्यसैले भान्सा कोठामा पसी। मम्मी भोक लाग्यो, मम्मी भोक लाग्यो, मम्मी भोक लाग्यो, मम्मी भोक लाग्यो। दुई थान छोराहरूले पुतलीका लार्वाहरूले झैँ चार थान गीत गाए, नाराबाजी गरे, चम्चाले थाल ठटाए, थालले चम्चा ठटाए। स्वास्नी चाहिँले यहाँ यस जन्ममा उनीहरूका आमाले सबै कुरा सुने तर केही पनि सुनेन। स्त्रीहरूको साम्यवाद। फेरि अकस्मात तर विस्मयादी बोधक ढङ्गले स्वास्नी चाहिँको टाउकोमा, जो त्यतिखेर आमा बन्दै थिए, ग्रिसको महान दार्शनिक अफलातुन यानि प्लेटोको गणतन्त्र बजारियो। छोराहरूको माग बमोजिम पाउरोटीमा मखन दलिरहेकी ममतामयी आमा फेरि स्वास्नी बनेर हतप्रभ भई छोराहरूले पाउरोटी टोके। उनीहरूको आमालाई कसले टोक्यो, बाबुले कि अफलातुनले? राति बिना प्रसङ्ग स्वास्नी रोई। लोग्नेले त्यसको सप्रसङ्ग कारण सोध्न आवश्यक ठानेन। आफ्नो रात्रिकालीन चर्या बमोजिम लोग्नेले पाँच खिल्ली फेटावाल चुरोट फुक्यो, तीन बोतल बियर धोक्यो। अङ्ग्रेजी नेपाली समाचारपत्रहरूमा संसदीय खरिद बिक्री, गृहयुद्ध, आतंकवादी गतिविधि, जहाज दुर्घटना, सामूहिक बलात्कार, दलबदल र यौन चर्चा सम्बन्धी कुराहरू पढ्यो। एक बोतल बियरको एक पालिका दरले पिसाब फेर्न पाइखाना गयो र अन्तत्वगत्वा नेपाल टिभीमा एक निम्न प्राविधिक स्तरको टेली नाटक हेरिरहेका फुच्चे छोराहरूलाई सुत्न जाने आदेश दिई ओछ्यानमा डर्क्यो। स्वास्नी सोफामा सुकसुकाई। लोग्नेले फेरि पनि त्यसको कारण सोध्न आवश्यक मानेन। स्वास्नीले परिकल्पना गरी एकछिनपछि उसलाई माया गर्ने लोग्ने अधैर्य र दुःखी भई उठ्नेछ, प्रेमासक्त पीडाका पाइलाहरू चाली सोफा छेउ आउनेछ, उसलाई पछिल्लोतिरबाट अँगालो हाल्नेछ, किन रोएकी भनेर सोध्नेछ, क्षमाप्रार्थी भई आफूले जानी नजानी गरेका भूलहरू र पुर्याएका चोटहरूप्रति लज्जित हुनेछ, उसका मोतीदाने आँसु पुस्नेछ, उसलाई मुसार्नेछ, सुमसुमाउनेछ, उसका सुन्दर श्यामल केशराशीलाई हातका औँलाहरूले कोरिदिँदै निधारदेखि चिउँडोसम्म चुम्नेछ र ऊ जीवनका सम्पूर्ण दुःखहरू, पीडाहरू, गुनासाहरू, आशंकाहरू बिर्सेर प्राणेश्वर लोग्नेको विशाल छातीमा मुख लुकाउनेछ। एक सेकेन्ड बराबर एक मिनट, एक मिनट बराबर एक घण्टा, एक घण्टा बराबर एक दिन समयको प्रयोगशालामा प्रेमको परिकल्पना अह साकार भएन। परिकल्पित स्वप्नभङ्ग पीडाले भाव चुम्बकीय विद्युत लहर चलेर सर्वाङ्ग सिरिङ्गिएपछि रातको 12 बजे स्वास्नीले लोग्नेमाथि निस्तेज निराशाका आँखा उचाली। उसले लोग्ने भन्ने मान्छेलाई, एक अपरिचित मान्छेलाई झैँ सुतिरहेको देखि ए को हो उसलाई सोध्न मन लाग्यो। कसलाई सोध्ने, यकिन गर्न सकिन, सुत्नै पर्यो। स्वास्नी उठी, ऊ सँगसँगै उसका दुर्घटित परिकल्पनाहरू पनि उठे। गोडाहरू बोझले गरुङ्गिए, हिँड्नै पर्यो, हिँडी लोग्नेलाई लोग्ने मान्नै पर्यो, मानिए। खाट अर्थात् ओछ्यान, उसलाई त्यो सगरमाथाभन्दा अग्लो लाग्यो। ओछ्यानमाथि आरोहण गर्दा उसलाई सगरमाथा आरोहणको जस्तो शारीरिक कष्ट भयो, तर आत्मिक आनन्द र सन्तुष्टि प्राप्त भएन। निधाएको लोग्नेले थाहा पायो स्वास्नी छेउमा लम्पसार छे, अत उसले निद्रा परित्याग गरी स्वास्नीको चिसो हात तान्यो। खै छोड्नुहोस्, स्वास्नीले आपत्ति जनाए, लोग्नेले हात छोडिदियो। भलादमी निद्रा परे चाहिँ गर्यो। स्वास्नीलाई थाहा थियो लोग्ने भन्ने छेउमा सुतेको मान्छेले फेरि हात समय तान्नेछ, प्रतिकार गर्न ऊ बम बोकेर पर्खिरहे। तर लोग्नेले हात तानेन। धेरै बेरसम्म स्वास्नी आफ्नो बमले आफै छटपटाउन थाली, उल्टेकोल्टे फेर्न थाली। च्याप्पै लोग्नेले हात समात्यो, स्वास्नी बम पड्किन तयार भई। लोग्नेले हात तान्यो, स्वास्नी ठुलै बम आरडिएक्स पड्की। छोड्नुहोस् भनेको, कस्तो काम नपाए जस्तो खाली खाली ठाउँ भर्नु परेन। लोग्नेले समाएको हात पनि छोडेन। के खाली, उल्टो लोग्नेले सोध्यो। बममा झन् आगो लाग्यो। छोड्नुहोस्, चुप लोग्ने जङ्गियो। स्वास्नी भएर नचाहिँदो नखरा पार्छ, म तेरो यो हात अन्तिमपल्ट समात्दैछु, थाहा छ? के रे, स्वास्नीले वाल्ल परी। अन्तिमपल्ट, अन्तिमपल्ट, लोग्नेले दोहोऱ्यायो कुरामा निकै रहस्य घोलेर। स्वास्नी डराई, त्यसपछि के गर्ने विचार छ, मार्ने विचार छ? स्वास्नीले नडराएको अभिनय गरी, म तँलाई मार्दिनँ, छोडिदिन्छु। के पारपा चुके डिभोर्स, लोग्नेले बुझाइदियो। राम्री बुझेपछि स्वास्नीको बममा आगो लाग्न सकेन। तपाईँले मसित प्रेम विवाह गर्नुभएको पार्पाचुके माग्नलाई हो? बम राम्रै ओसिएपछि भग्न हृदय स्वास्नीले शीत तुसाराको जाडो ओढेर भन्दा तापेर ताप्ने प्रचेष्टा गरेर सोधे। लोग्ने हाँस्यो विद्रूप विद्रूप, हो भन्यो। पाचुके पाएपछि कोसित बिहा गर्ने विचार छ, जोसित सम्बन्ध छ? फेरि विद्रूप विद्रूप, त्यही फोनमा बेस्या काम गर्ने फुडी। झ्याम्मा ऐना फुटेन, मात्र स्वास्नी बन्न अभिशप्त स्वास्नीको एक गाला चढ्क्यो। परिणामस्वरूप स्वास्नी रोई रोई र रोई रही, आँसुको मूल फुट्यो, नदी बग्यो, ताल जम्यो। लोग्नेले त्यसको न पीडा अनुभूति गर्यो न सौन्दर्य अनुभूति। स्वास्नीको आँसु प्रत्येक सुन्दर दर्शन झैँ, जसको सम्बन्ध जीवनसित छैन, अमूल्य रह्यो वा मूल्यहीन। लोग्ने सुतेपछि घुर्दै निधाएपछि स्वास्नीले ठाने अब रुनु बेकार छ। अलिकति उच्छ्वास, अलिकति निश्वास र अलिकति विश्वासको आँखाले आँसु पुछेर हेर्दा जीवनमा फेरि पनि रुन, धेरैपल्ट रुन अश्रु सञ्चय गरी हेर्दा स्वास्नीलाई लोग्ने होइन जस्तो पनि लागेन, लोग्ने हो जस्तो पनि लागेन। उसलाई लोग्ने साधारण गणितको एक यस्तो समस्या जस्तो लाग्यो, असाधारण, जसको कुनै उत्तर नै छैन। गणितज्ञहरू यस्ता समस्यालाई के गरी हल गर्दा होलान्? स्वास्नीले झ्यालबाट अनन्त आकाशको एक चोइटोमा ब्रह्माण्डीय सेता फूलहरूलाई सोधे। सायद ऊ प्रश्न सोध्न मात्र इच्छुक थिए, उत्तर पाउन इच्छुक थिएन। त्यसैले अपेक्षा बिना उसले झ्यालबाट ध्यान तानी, फेरि ओछ्यान, फेरि लोग्ने गर्ने के? उसले केही सम्झौतावादी विचार गर्न सकिन। लोग्ने संशोधनवादी भयो तर प्रेम असंशोधनवादी हुन्छ, लोग्ने विकासवादी भयो तर प्रेम अविकासवादी हुन्छ। प्रेमको अधिनायकवाद, यो अराजनैतिक प्रेमास्थामा स्वास्नी अविचलित र अडिग रहिरहे। रातको 2 बज्यो, टाढा कतै मन्दिरमा पवित्र बिहानीको घण्टा बज्यो। स्वास्नीले लोग्नेलाई आपत्तिजनक सपनामा आपत्तिजनक पारामा मुस्कुराएको देखि, अनुहारका अन्य भावभङ्गीमा अभद्र अश्लीलताका उही अभिव्यक्तिहरू देखि र दुखेसोको अनिवार्य सास फेरि। पछि फोक्सो भर्न सास तान्दा अक्सिजनका चिसा धारीलाई पिटाणुहरूको सासको नलिचिरे जस्तो अनुभूति, यदि पोटासियम साइनाइड निले जस्तो अनुभूति होइन भन्ने उसलाई भयो। तर सौभाग्य दुर्भाग्यका भाग्य निर्णित त निर्देशित ईश्वरीकृत अवस्थितिहरूभन्दा पर मानुषी चोलाको हृदय संवेदना घायल हुनुभन्दा पहिले उसले अनियमित अनाकस्मिकतामा लोग्नेको वचन सुने, आई लभ यु। स्वास्नी जस्की दुनियाँको सबभन्दा सस्तो तथा महँगो वचन सुनेर होइन, नेपालीको प्रेम प्रकट गर्ने अङ्ग्रेजी पारा देखेर होइन, लोग्नेले स्वप्निल निद्रामा आफूलाई होइन अरूलाई प्रेम गरेको बोगेर। निश्चय पनि त्यो सपना रङ्गिन होला। उसले लोग्ने सेतो कालो जमानाको चार्ली च्याप्लिन होइन भन्ने कुरा बिना न्यायिक इजलासपूर पक्षमा साबिती छ। स्वास्नीले विचार गरे, लोग्ने भनेको प्रेमीको उच्च एवं विवर्तित रूप हुनुपर्ने, किन निम्न एवं प्रतिगामी रूप भएको छ? के लोग्ने भनेको नरमानवको घटिया रूप नै होइन भने कसैको लोग्नेले कसैको स्वास्नी वा अस्वास्नीलाई सपनाको विपनामा देख्ने किन? स्वास्नीलाई प्रेमीका अनुस्मृति भयो। उसको लोग्ने तत्कालीन प्रेमी कुनै फिल्मी कथाको नायक झैँ गरिब थियो, बिजुलीको खम्बा जस्तै सोझो थियो। नायिका लोचनले हेर्दा क्याम्पसका अहम क्रियाकलापहरूमा सक्रिय, अध्ययनमा विलक्षण जिनियस लाग्थ्यो। उठी धनीबाबुको पुलपुलिएकी कान्छी छोरी क्याम्पस आउँदा व्यक्तिगत नम्बर प्लेट भएको चिल्लो सेतो निजी कारमा आउँथे। घर फर्कँदा मिलनसार साथीसङ्गीहरूलाई दया गरेर उनीहरूसँगै पैदल हिँड्थे। घर आइपुगेपछि उसको बाबुले आमालाई करोडपति भएको उपलक्ष्यमा जन्मदिनको उपहार स्वरूप बनाइदिएको विशाल भवन, कञ्चन निवास, ऊ आमाबाट मुमाज्यूमा पदोन्नति पाएकी कञ्चन लक्ष्मीबाट रुटिन बमोजिम झैँ गाली खान्थे। कस्तै केटी होली यो, कार छोडी पैदल हिँड्ने, अहिले बुबा हजुरले थाहा पाइसे देखि। ऊ भन्थे, नकराइसो न मुमा, कार चढ्न झ्याउ लाग्छ मलाई त। र उसकी आमा कञ्चन लक्ष्मी सधैँ पुलपुलेकी छोरी भात पकाएर लोग्नेलाई खुवाइदिनुपर्ने, आफूले खान लोग्नेलाई पर्खी बस्नुपर्ने, घरमा सुटुक्क भागी जाने हुन् कि भनी चिन्ता गर्थे। त्यसरी चिन्ता गर्दा प्रत्येक स्वास्नी मान्छे चाहिँ उसकी आमा पनि बिर्सिदिन्थे। जिन्दगीमा कुनै दिन उनी लोग्ने रोजी बाबुआमाको घर छोडी भागेकी थिइन्। वर्षौंसम्म लोग्नेलाई भात पकाएर खुवाएकी थिइन् र अभावहरूले ग्रस्त लोग्नेको सेवा शुश्रूषा गर्नुलाई नै आफ्नो पातिव्रत्य धर्म मानेकी थिइन्। पछि दैव संयोगले यदि धुर्त्याइले होइन भने उसको बाबु ऊ 15 पुग्दा नपुग्दै करोडपति बन्न सफल भए। उसकी आमाको पातिव्रत्य धर्म पनि बदलिए, सँगसँगै ममताको धर्म पनि। तत्कालीन प्रेमी वर्तमान लोग्नेसित उसको पहिलो भेट कहिले भयो उसलाई थाहा छैन, त्यसैले पहिलो नजरमा प्रेम भएको कुरा पनि उसलाई थाहा छैन। तर पहिलो बोलीचाली कहिले भयो उसलाई राम्रै थाहा छ। क्याम्पसमा विद्यार्थी संगठनको चुनाव थियो, ऊ रङ्गीन साथीहरूसित चिया पसलमा मोमो खाँदै थिए। एक प्रतिबन्धित राजनैतिक दलको भातृ संगठनको पक्षधर भई उसको प्रेमी चिया पसलमा पसेको थियो, उम्मेद्वारहरूको नामावली भएको पर्चा बाँड्दै। हामीलाई भोट दिनु होला है, भविष्यको लोग्नेले भनेको थियो प्रेमी नहुँदै। मोमो खाइरहेका केटीहरू ऊ बाहेक खितिती गर्दै हाँसेका थिए। तपाईँ पनि उठ्नु भएको छ? उसले सोधेकी थिए मोमोको डल्ला फुटाउँदै। छु, उसले भनेको थियो लाज मान्दै। के पदमा? उसले फेरि सोधेकी थिए लाज मान्नेको अन्तर्मुखी आलोडनमा मजा मान्दै। कार्यकारिणी सदस्य पदमा? उसले फेरि भनेको थियो सविनय लज्जापूर्वक। ए भनी मोमो खाइरहेका केटीहरू लेग्रो तानेका थिए। पछि जिस्किएर हाँस्न, कार्यकारिणी पदको प्रत्याशी, भविष्यको लोग्ने, कसैले जिउबाट जम्मै हड्डी फुकाली देजे गरी लल्याक लुलुक परेको थियो। दा म तपाईँलाई आफ्नो भोट अवश्य दिनेछु, तपाईँ योग्य हुनुहुन्छ, उसले दयावश भनेकी थिए। भविष्यको लोग्ने भोटको आश्वासनलाई प्रेमको आश्वासन ठानेर हतारमा धन्यवाद भन्न समेत बिर्सेर हिँडेको थियो। कस्तो लाटो मान्छे, मोमो खाइसकेपछि दाँत र गिजाका बीच खाल्टाहरूमा जिब्रोको डोजर चलाउँदै बाठीहरूले सर्वसम्मत तीन शब्दीय कार्यपत्र प्रस्तुत गरेका थिए। मौखिक बाठाहरू बठ्याइले मर्छन्, लाटाहरू इतिहास रच्छन्। उसले सामूहिक कार्यपत्रमाथि यस्तो अर्धगर्भित टिप्पणी प्रस्तुत गरेकी थिए जसको पूरा अर्थ ऊ स्वयंलाई थाहा थिएन। भोलिपल्टदेखि चुनाव प्रत्याशी भविष्यको लोग्नेलाई समेत छक्क पारेर ऊ चुनाव प्रचारमा हिँडिदिएकी थिए। भविष्यको लोग्नेले चुनाव जितेपछि धन्यवाद भन्दा उसले परम्परागत अङ्ग्रेजी पारामा, जुन शिक्षित नेपालीहरूको अत्याधुनिक सभ्य पारा थियो, मेन्सन नट भनेकी थिए। यसको तीन सातापछि भविष्यको लोग्ने प्रेमी बन्ने हतारमा पुस्तकालयको एकान्त कोठामा भेटी उसलाई कामेको स्वरले बोलाउने साहस गरेको थियो। मायाजी, हजुर, यसमा एउटा कुरा छ, पढ्नुहोस् है। के कुरा? जे भए पनि मेरो बिन्ती छ। पुरानो संस्करणको मुनामदन टेबलमा फ्याट फ्यालेर आवश्यकताभन्दा बढी डराउँदै तात्कालीन भविष्यको लोग्ने भागेको थियो। ऊ मुनामदनभित्र के छ भन्ने अनुमान गरेर हाँसेकी थिए। पुस्तकालयबाट बाहिर निस्केर प्रेमपत्र पढेकी थिए र टाढाबाट छात्र विश्राम गृहमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै भविष्यको लोग्नेले दिएको जोसिलो भाषण सुनेकी थिए। यसपछि प्रेमलाई अनादर गर्दै वा प्रेम याचक प्रेमीको निर्धनता स्वरूपता आदि ठोस वस्तुगत व्यावहारिक कुराहरूलाई आदर गर्दै उसले प्रेमपत्रको जवाफ दिएन मात्र होइन, जम्काभेट हुन डराइरहेको लाच्छी प्रेम याचक भविष्यको लोग्नेलाई विद्यार्थी संगठनको कोठामा लुकिरहेको भेट्टाएर मुनामदनसहित प्रेमपत्र फर्काइदिए। मायाजी, मलाई माफ गर्नुहोला, भविष्यको लोग्नेले फिल्मको रुन्चे नायकले चाहिँ भन्यो, उसले दाँत मात्र देखाइदिए। छोरीका बाबामाको मनोविज्ञान बदलिएन। अन्ततः प्रेमी प्रेमिकाले न्यायालयमा गई न्यायिक बिहा गरे। त्यो दिन भ्यालेन्टाइन डे परेको थियो वा पारिएको थियो। बिहा गरेपछि लोग्नेले जीवनमा सफलताका सोपानहरू चढ्न सकेको थियो। हेर्दा हेर्दै लोग्ने नामुद प्राध्यापक, उच्च प्रजातान्त्रिक बुद्धिजीवी, लखपति, व्यापारी, प्रतिष्ठित समाजसेवी, आदर्शवादी, मूल्यवादी नेता, 5-in-1 कहलिएमा सफल भएको थियो। यसमा श्रेय पत्नीलाई दिन लोग्नेले कन्जुसै गर्दैनथ्यो। माया, यु आर अ लक अफ माई लाइफ, बारम्बार लोग्नेले भन्थ्यो। तब अहिले भूतबाट वर्तमानमा फर्काँदै स्वास्नीले लोग्नेको अनुहार हेरी, के यो उही प्रेमी हो, उही लोग्ने हो? बिहान भएपछि लोग्ने उठ्यो, घृणा ओढेर स्वास्नी सुती। विश्व समाजको आणविक इकाइ लोग्ने स्वास्नी सम्बन्धमा घृणाको सूर्य उदाएपछि प्रेमको चन्द्रमा अस्त आयो भन्न सकिन्छ। तर पूरै सूर्य नउदाइसकेको पूर्वाग्रहविहीन मुक्ताकाशमा पूरै चन्द्रमा देखिन्न पनि भन्न सकिन्न। स्वास्नी बनेर सुतेकी माया आमा बनेर उठी, छोराहरूलाई खुवाई, स्कूल पठाई, सिटोसरीतो घरधन्दाहरू गरी अनि एक हृदयमा स्तन झैँ दुई पिण्ड सूर्य र चन्द्रमा खेलाएर बसी। लोग्ने खोइ उसले खोजिन, लोग्नेलाई नखोज्दा पनि लोग्ने घरमा छैन भन्ने नबुझी बसिन। यहीबीच अपरिचित स्वास्नी मान्छेको फोन आयो। सूर्यको आग्नेय कला बढ्यो, सुत्ने कोठामा टाँगिएको वैवाहिक छविचित्रमा आँखा पर्यो, चन्द्रमाको शीतल कला बढ्यो, दिनभर सूर्यचन्द्रका कलाहरू बाल स्ट्रिटमा सुनको भाउ चाहिँ घटबट भइरहे। लोग्ने 81 रातको 10 बजे आइपुग्यो। छोराहरू सुतेपछि स्वास्नीले कोट फुकाल्न मद्दत गरिन, भोजन गर्ने कि भनी सोधिन। दिनभर त्यसमा बिहानभरलाई समेत काभेर बेपत्ता भए आएको लोग्नेसित द्रुत प्रश्नात्मक झरीका गृहिणी घुर्की पनि लाइन। स्वास्नीलाई लाग्यो लोग्ने बेस्या बजारबाट रित्तै हात फर्केको छ, अथ प्रतिकारमा जिउ बचाउन सावधान भएर बसिरहे। लोग्नेले स्वास्नीको हात समात्ने कुनै उपक्रम गरेन। बेस्याको फोन आएको थियो। सम्भावित घटना दुर्घटना केही नभएपछि स्वास्नीले न्यु खोजी। को बेस्या? लोग्नेले सोध्यो, बुझेको अर्थ ठ्याम्मै बुझ्न नचाहेर। त्यही फुँडी के? स्वास्नीले न्यूमा वृद्धि गरे। लोग्नेले झाममा गाला चड्काइदिएन। महाभारत पढेको लोग्नेलाई थाहा थियो कुरुक्षेत्रमा प्रत्येक रात्रि युद्धको आयोजन भएको थिएन। मुख सम्हालेर बोल भन्दिया छु, लोग्नेले जम्मा यति भन्यो, हल्का हल्का चेताएर, खास युद्ध लोलुप्त नदेखाएर। त्यो बेसै हो, स्वास्नीले चेत्ने सुरै गरिन। आफ्नो पक्षबाट रात्रिकालीन युद्धको शङ्कनादै गरे। स्वास्नीको वीराङ्गना नारीपनदेखि निदाउने प्रचेष्टामा मन मस्तिष्कका अतिरिक्त भारहरू कुनै अज्ञात शून्यमा विसर्जित गर्न प्रयत्नशील लोग्ने जुरुक्क उठ्यो। स्वास्नीलाई खाउँला चाहिँ आँखाले हेरे तर खाएन। पछि ओछ्यानमा घोप्लिँदै कटु दार्शनिकता अगालेर भन्यो, आइमाईहरू सबै बेस्या हुन्। आमा पनि? स्वास्नी चड्की, त्यो बाबुहरूको समस्या हो, मेरो होइन। लोग्ने घोप्टेको घोप्टै भयो। स्वास्नीले अरू युद्धरत रहनका लागि कर पाइन, यसर्थ चुपचाप पीडाको युद्ध शिविरमा कैद परे। पत्रमाथा जस्तो उच्च र चिसो ओछ्यानबाट देखिने आलमारीको ऐनामा उसले आफ्नो प्रतिबिम्ब चिन्न खोजे। प्रतिबिम्ब मुस्किलले चिनियो, त्यसभित्रको अस्तित्व कुनै दुष्कर प्रयासले पनि चिन्न सकिएन। लोग्नेको तथाकथित प्रेमको अवसान यही कारणले भएको हो वा भाइस वर्षा? उसले सोधी, सोधाइबाट सोधाइ जन्मियो, पहिलेको म माने माया र अहिलेको म माने मायामा के अन्तर छ? उसले कुनै अन्तर देखिन वा देख्न चाहिन। अर्को शब्दमा भन्दा अन्तर मात्र एक पक्षीय हो लोग्ने दृष्टिमा, जुन दृष्टिले उसलाई कुनै बेला हेलन, क्लियोपाट्रा, द्रौपदी र पद्मिनी भन्दा कता हो कता बढी सुन्दरी ठान्थ्यो। उसको प्रेम र सुन्दरतामा कविताहरू लेख्थ्यो। प्रेमी हुँदा मात्रै होइन, लोग्ने भइसकेपछि पनि उसको नाममा प्रशस्त कविताहरू लेखेका थिए। अहिले ती कविताहरू मृत भए? के प्रेम कविताका चोला यति छडेको हुन्छन्? के लोग्ने मान्छेका प्रेम परिवर्तनशील हुन्छन्? स्वास्नीले लोग्नेका पुराना डायरीहरू पल्टाई, रातभर पल्टाइरहे। डायरीभित्रको चोखो प्रेम सत्य हो कि ओछ्यानमा बेसुध स्वार्थ बसिदाइरहेको घृणा? उसले छुट्याउन सकेन, पटक्कै सकेन। न प्रेम र घृणाका समान्तर समीकरणीय अवस्थाबाट माथि उठेर ऊ निडर विस्मृतिमा हराउन नै सकी। परिणामस्वरूप रात सकिँदै गयो, ऊ निदाउन सकेन।
कार्यक्रम श्रुति सम्वेगमा आज हामी सरूभक्तको उपन्यास समय त्रासदी सुनिरहेका छौं। उपन्यासको अरू वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पोखराको रेडियो तरंग, तनहु दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। यस्तै रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटोलको तिनाउ एफएम र बुटोल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज सरूभक्तको उपन्यास समय त्रासदी सुन्दैछौ। अब सुनौ यसैको बाँकी अंश।
बिहान लोग्ने उठेपछि स्वास्नीले सुतेको बहाना गरे। लोग्नेले स्वास्नीको बहाना थाहा नपाएको बहाना गर्यो। नित्य कर्म अन्तर्गत केही प्रमुख कर्महरू भ्याएर लोग्ने बाहिर गएपछि खाते चियाको समेत माग्न राखी स्वास्नीले सुतेको बहाना गर्नुको कुनै औचित्य भेट्न सकिन। ऊ उठी, उसका शरीरका निद्राप्रिय अवयवहरूले विद्रोह गरे। प्रेमको अधिनायकत्वमा चिन्ताका भीमकाय बुलडोजरहरू चलेर विद्रोहका शिरहरू ढल्दै गए। तर हृदय जुन शरीरभित्र भए पनि शरीरको नियन्त्रणमा थिएन, दमित रहेन। हृदयमा विद्रोहको लाभा उर्लिरह्यो। म हृदयको लाभालाई कर्म पोख्न चाहन्न। उसले अश्रुग्रन्थीहरूले व्यथा पोखे, आँखा भिजे, अस्तित्वको हाहाकारमा किञ्चित शान्ति मृग त्यसमा चाहिँ प्राप्त भयो। यही बेला फोनको घन्टी बज्यो। स्वास्नीलाई त्यो जीवनको घन्टी होइन, मृत्युको घन्टी जस्तो लाग्यो, किनभने उसले लोग्नेको स्वास्नी बन्न प्रयत्नशील अपरिचिता प्रत्याशीको फोन हुन सक्थ्यो। त्यो बौद्धिक बेइमानी प्रदर्शित गर्दै उसले फोन नउठाई बस्न रुचाइन। हेलो, आफ्नो चितामा आगो जोसेसै गरी उसले फोन उठाए। ए माया हो? फोनको अर्को कुनाबाट अपरिचित आतंक होइन, परिचित सद्भावपूर्ण मित्रताको बोली सहेली उपप्राध्यापिकाको सुनियो। अँ म के छ सिलु? उसले औपचारिकता मात्र निर्वाह गर्न चाहे। क्याम्पस आउने होइन? सिलुले सोधी। किन? उसले सोधी। पढाउनु पर्दैन कि प्राध्यापनबाट राजीनामा दिइसकिस्? सिलुले सोधी। दिएकी छैन दिउँ? उसले सोधी। मोरी खोइ तेरो पतिदेवजी? सिलुले सोधी। क्याम्पस आइपुग्नु भएको छैन? उसले सोधी। अह, उहाँको पिरियड रहेछ, स्टुडेन्टहरू कराइरहेछन्। यसपालि सिलुले दुईतर्फी प्रश्नात्मक कुरा गराएको ढाँचा तोडे। म के गरौँ त लोग्नेले गरेको भूलमा स्वास्नीलाई दण्ड दिने हो भने म तुरन्त आइपुग्छु उसले पनि प्रश्नात्मक ढाँचाको खण्डहरू नउठाई भने भन्दा सुप्त चेतन वा जागृत अचेतन भन्न सकिन्न कुन मानसिक पिरामिड तहमा उसले लोग्ने स्वास्नी सम्बन्ध सूत्री शब्दभित्र आस्थाको मन्दिर उठाई फोनको अर्को छेउमा सिलु उपप्राध्यापिका हाँसी खोकी लाग्ने हृदयसम्मै मुरी पतिदेवलाई लोग्ने भन्दिरहेछ मूल्य घटाएर पाप लाग्ला है हाँस्दा हाँस्दै खोकेपछि खोकेर हाँस्दै सिरुले बारे पति स्मृति र पाप धर्मका कुरा म जान्दिनँ एउटै कुरा जान्दछु लोग्ने मान्छेको वास्तविक मूल्य यही हो लोग्ने मुरी कति कुरा जाने कि पतिदेवको चाहना गर्दा गर्दै 35 वर्ष नागेकी अक्षत कुमारी सिलु आत्मादेखि शरीरसम्मका सम्पूर्णता आनन्दपूर्ण रोमाञ्चले सिरिङ्गिएर हाँसी लोग्नेको स्वास्नी हाँस्न सकिन फोन राख्नु उसले सोधी पखमरी दुईटा कुरा गर्नु छ सिलु हाँस्न छोडी बोलीमा आवेशात्मक मैत्रीपूर्ण रफ्तार बढाएर गम्भीर भई भन्न त पहिलो कुरा पतिदेवजीलाई भनिदिनु एउटै मान्छे नेता पनि प्राध्यापक पनि व्यापारी पनि हुनु जरुरी छैन यो आफै धामी आफै बोक्सी भन्ने चाहिँ कुरा हो प्राध्यापनमा उहाँको अनियमितताले असन्तुष्टि सृजना गर्दैछ एक इमान्दार शिक्षक कहिले पनि नेता र व्यापारी हुन सक्दैन उसले सोधी अनि अर्को कुरा नि पक्न मोरी भन्दैछु सिलु बिना कारण खुजी भई निश्चल अज्ञानताहरू चाहिँ बरु रिसाउने पो होस् कि कुरा कस्तो कस्तो छ कति भूमिका बाँधिरहेको होला सोझे भन्ने भइहाल्छ नि स्वास्नीले दुर्गन्ध सुँगी लोग्ने विषयको आफै त्यस्तो कुरा फोनमा कसरी भन्नु म कहाँ आइज मोरी मेरो आफ्टर 2 o'clock डिग्रीमा आज पिरियड लिनु छैन ल म आएँ सिलुले पखमरी भन्दा भन्दै उसले फोन राखी लामो सास ताने मानौ हावाका अदृश्य परमाणुहरू निगाला झैँ लाम्चा आकारका छन् उसलाई हावा इन्जेक्सनको सुई झैँ दुख्छ अत्तालिएर उज्यालमा आए घरकी नोकरीलाई जो हिजो बिदा मागेर आफ्नो घर गएकी थिए टाढा टाढाबाट आइरहेको देखि नोकरीलाई देखेपछि जसलाई ऊ घरमा काम सघाउने आइमाई भने आदर गर्थे उसलाई सास फेर्न केही सजिलो भयो हावाका सुईले उसलाई कम्ती घोष्न थाले चरित्र चित्रणमा न मोटी न पातली न गोरी न काली न अग्ली न होची न सुन्दरी न असुन्दरी नोकर्नी फुलमाया उसलाई देखेपछि फुल झैँ फुली ए तिमी आइपुग्यो फुल म क्याम्पस जाने लागेकी थिएँ खैवरी छोराहरूलाई स्कुल पठाइदेऊ के छ तिम्रो लोग्नेको हालखबर लोग्नेहरूको हालखबर उस्तै त हुन्छ नि फुलमाया फेरि फुल झैँ फुली तर लजावन्ती पाराको मोराले रातभर वाक्य पुरा हुँदैन न पुरा गर्नु नै आवश्यक मानिन्छ उसलाई थाहा थियो फुलमायाको लोग्ने कुनै कन्स्ट्रक्सन कम्पनीमा ट्रक ड्राइभर छ एउटा कुरा भन त तिम्रो लोग्नेले अचानक पाचुकी माग्यो भने तिमी के गर्छौ उसले खतरनाक कुरा सोधी जुन नसोद्धा राम्रो हुन्छ भन्ने कुराको पूर्वानुमान उसलाई पहिले नै थियो हाम्रो समाजमा पाचुकी मागी छुट्टा भिन्न भई बस्ने चलन नै छैन बरु सौता ल्याइदिन्छन् फुलमाया सहज याने रेडिमेड जवाफ यसरी फर्काउँछे मानौ यस्तो जवाफ फर्काइ फर्काइ ऊ पारङ्गत भइसकेकी छे अहिलेसम्म चलन चलेको छैन भने ठिकै छ तर अब चलन चल्यो र तिम्रो लोग्नेले माग्यो भने के गर्छौ नि उसले फेरि पनि सोध्न नपर्ने जस्तो लागेको खतरनाक प्रश्न किञ्चित शाब्दिक हेरफेर गरेर सोधी मुरालाई मारिदिन्छु अर्कालाई भोगेर छोड्न पाइन्छ फुलमाया अनपेक्षित आवेगमा फुल झैँ फुल्न छोडी काँडा झैँ देखिन्छे पक्का सिउँडीको काँडा ऊ हर्षित भई उसलाई लाग्छ हृदयको एक दमित गुब्बारा पिप जमेको घाउ झैँ सन्चो दिएर फुटेको छ फुलमाया फुल झैँ मृदु स्निग्ध स्पष्ट छे लोग्ने स्वास्नी सम्बन्ध विषयक प्राकृत ज्ञान र नारी मनोभावनाको बेजोड अभिव्यक्ति दिन खप्पिस छे फुलमायालाई सेकेन्ड सेक्सको विद्रोहात्मक अवधारणा थाहा छैन तर आवश्यकता परे सिमन्दी बुवाभन्दा बढी विद्रोह गर्न सक्छ लास परेका अक्षरहरूमा होइन पूर्ण स्पन्दित जीवनमा तब यसलाई किन गुरुआमा नमानु अनुहारको मिहिन श्रृङ्गार बिना सारी बदल्दै उसले सोची उसको मन अघि नै सिलुको घरमा पुगिसकेको छ शरीर भने समाज विधिहरूमा देखा परेर हिँड्नुपर्ने औपचारिक बाध्यताले गर्दा ढिलढिलै पुग्छ कति ढिलो गरे कि मोरी भन्नमा सिलुले छिटो गर्छे तर ऊ भने ढिलो मात्र होइन निष्क्रिय नै भइदिन्छे अनि सप्रसङ्ग सारांशमा सिलुले सङ्गिनी कर्तव्य सम्झेर जे सूचना दिए त्यो उसको सन्देहको घेराभन्दा बाहिरको कुरा पर्दैन त्यसमा नयाँ तथ्यमूलक जानकारीहरू के थपिन्छन् भने जीवनमा सबभन्दा निकट परिचित मानिने स्वास्नीको परिपूर्वक अर्धाङ्क अस्तित्व मानिने लोग्नेको जुन अर्की आइमाईसित सम्बन्ध छ उसको नाम प्रेमा हो गृह मन्त्रालयको कुन्नी कुन तहकी कर्मचारी हो पश्चिमी नेपालको कुन्नी कुन रजोटा ठकुरी खानदानसित सम्बन्धित हो यद्यपि विविध प्राविधिक कारणहरूले गर्दा सिंहदरबारकी सबभन्दा चर्चित कुमारी हो जमाना चन्द्रशमशेरकै भए श्री तिनकी कान्छी पटरानी भई छरछिमेकीलाई दर्शनार्थ बोलाउने खालकी अभिमानी प्रदर्शन प्रिय सुन्दरी पनि हो तथ्यहरू अनुमानित सहीका दबावमा परेर उसको स्वास्नी अस्मिता चेप्टिएर बेरूप हुन्छ तर उसिलुलाई आँखा गिलो स्वर कामदो धन्यवाद दिन्छे कृतज्ञ भए हरेस नखानु जीवनमा दुर्घटनाहरू हुन्छन् तर दुर्घटनाहरूलाई नै जीवन मान्नु हुँदैन। सिलु ढाडसको पुल निर्माण गर्छ सङ्गिनीले नदी तरोस् भनेर। विधिको विधिविहीन विडम्बना, सङ्गिनी नदी तर्दिन, उसलाई छक्कै पारेर पुलबाट आम फालिदिन्छे। म हरेस खान्न, हरेसहरूले हरेस खाइसके, हामी बीचको त्यो प्रेम मरिसक्यो जसलाई म अजम्बरी ठान्थेँ। प्रेमको जीवन होइन मृत्यु अजम्बरी हुँदो रहेछ, उसले चिसिँदै भने। त्यस्तो नठान प्लिज, प्रेमलाई बौरी नै उठाऊ, यसले मृत देहलाई बौरी उठाए चाहिँ नत्र सब कुरा खत्तम हुन्छ। कुमारी सिलु आत्ति वैवाहिक समस्याको भूत देखि खत्तम भइसक्यो। सिलु अब असम्भव बाहेक अरू केही पनि सम्भव छैन। के कुरा गरिहेरौँ, कोसित, दुवैसित? लो कुरा नगर, स्ट्रिक्टली प्रोहिबिटेड। प्लिज सिलु, मलाई बुझ अनि दया नगर। तर किन? म दुर्भाग्य भोग्न सक्छु, आत्मपराजय भोग्न सक्दिनँ, उसले फुसफुसाएर भने। अनि एक अशक्त निरुपाय अनाथ निरीह बालिकाले चाहिँ सिलुको काखमा पल्टी। यो अनपेक्षित आकस्मिकताले कुमारी प्राध्यापिका सिलुको पतिविहीन अस्तित्व झन्झन आयो। उसको त्यो अस्तित्व जहाँ उसका अजन्मा छोराछोरीहरू छातीमा दुच्चु सुनाउँथे, मन थाम्न नसकेर सिलु रोई। उसलाई सहेलीको त्यो अनमोल रोदन आफ्नो दुर्भाग्यपूर्ण परिस्थितिसित असन्दर्भित छ भन्ने पटक्कै लागेन। ऊ दुःखमा सहेलीको स्नेहद्वारा प्रभावित भई तर किन रोएकी भनेर सोधिन। दुःखको चरम कारण लोग्नेले पारपाचोकी मागेको कुरा झुकिएर पनि गरिन। स्वास्नी मान्छे भएको बौद्धिक अनुभूतिमा सायद उसलाई लाग्यो सिलु सहित समस्त स्वास्नी मान्छेहरू युधिष्ठिरको श्रापबाट मुक्त छैनन्। सहेलीको काखमा उसलाई इच्छित निद्रा परेन किनभने त्यो प्रियतमको काख थिएन, तर उसले बढीमा घण्टाभर निद्रा परेको स्वाङ्ग थियो। सिरुले उसलाई अजन्मा छोरीलाई झैँ माया गरिरहे। जब उसले टाउको उठाए, सिरुले आफ्नो मन जुन भरङ्गिएर चुडिने अवस्थामा पुगेको थियो अतिव कठिनतापूर्वक सम्हाली। त्यसपछि उसले क्याम्पस पुग्नुपर्ने आवश्यकता महसुस गरिन। महान उदासीपूर्वक अपराह्न 4 बजेसम्म बातचितका लागि बातचित गरे। खाजाको नाममा एक गिलास चिया पिए। उपप्राध्यापिका झैँ होइन, अग्नि परीक्षामा परेकी छात्रा झैँ उघर फर्की। फुलमाया स्कुलबाट भर्खरै फर्केका छोराहरूलाई खाजा खुवाउँदै थिए। उसको लोग्ने फोनमा कसैलाई भन्दै थियो, देशको राजनीति विदेशमा छ बन्धु, मलाई भविष्यको सांसद भनी गाली नगर्नुहोला। किन? किनभने अहिले देशमा सांसद भनी बोलाइनुभन्दा अपमानजनक भद्दा गाली अरू कुनै पनि छैन। त्यसपछि अट्टास। ऊ लोग्नेको राष्ट्रिय चिन्तन सुन्दै बैठक कोठा छिचोलेर सुत्ने कोठामा पुगी। सारी फुकाली, गाउन लगाई, ऐनामा हेरी। अब के गरौँ सोची, उसलाई सकाम पीडाले निष्काम अनुभूति भयो। तर जीवनबारे दार्शनिक कुरा सोच्न मन पराएन। मरौँ कि के हो बरु? कटाटोप अन्धकारमा झिलिक्क आगो बले झैँ अविरल मनसुनी पर्यावरणमा अकस्मात चट्याङ परे झैँ स्वास्नी हृदयभित्र मृत्यु निमन्त्रण हुन्छ। पक्का मृत्यु प्रवृत्ति, डेथ इन्स्टिङ्क्ट, मान्छेको जन्म सँगसँगै जन्मेको विनाशप्रति प्रवृत्ति। आकस्मिकताको यो बौद्धिक अभ्यास जीवनको सर्वश्रेष्ठ पुरस्कार झैँ जीवनको सर्वश्रेष्ठ उपहार झैँ देखा पर्छ। उसलाई कता कता हृदयभन्दा धेरैभित्र आत्मामै सायद सन्तोष लाग्छ। अब लोग्ने रिसको भन्दा दयाको पात्र लाग्छ। बिचरा व्यभिचारी लोग्ने, उसले भूतपूर्व प्रेमी लोग्नेलाई हार्दिक समवेदना नभए सान्त्वना प्रदान गरी मृत्यु इच्छा, मृत्यु इच्छा, मृत्यु इच्छा। ऊ जीवनको अन्तिम सगरमाथा आरोहण गर्छ। अब उसका स्वास्नी दुःखहरू, स्वास्नी पीडाहरू चुरे पहाडहरू झैँ फुच्चे देखा पर्छन्। स्वास्नी अधिकार, स्वास्नी कर्तव्यहरू क्षितिज पारीका अज्ञात प्रदेशहरू झैँ अदृश्यात्मक देखा पर्छन्। उस शारीरिक स्तरमा जसभित्र बुद्धि भावना समाहित हुन्छन् एकैपल्ट पूर्ण रूपले विमुक्त हुन्छ। जीवनका यावत अहङ्कारजनित स्वार्थहरू जसका लागि घर परिवारदेखि विश्व भूगोलसम्म ठूला साना महाभारत मच्चिरहन्छन् उसलाई तुच्छ लाग्छन्। प्रेम मोह झैँ लाग्छ जुन नगर्दा पनि हुन्थ्यो, बिहा एक खेल झैँ लाग्छ जुन नखेल्दा पनि हुन्थ्यो, र सन्तान एक भार झैँ लाग्छ जुन नबोक्दा पनि हुन्थ्यो। तर गरियो, खेलियो, बोकियो, अब अगाडि मुक्ति नै मुक्ति छ, मुक्ति नै मुक्ति। ऊ हाँसी किति, उसलाई हाँसिरहेछु भन्ने कुनै ख्यालै भएन। किन हाँसे कि? उसले हाँसो बेगरको स्वर सुनि, पछिल्लोतिर घुमेर हेरी। लोग्ने कोठामा घुस्दै रहेछ। लोग्नेको व्यभिचारी अनुहार देख्न साथ अप्रिय तीव्रतामा, अचिन्तनीय प्रत्याशामा ऊभित्र घृणाको अस्तित्व मूर्तिमान भन्छ। प्रति इच्छाले स्थगत प्रस्ताव भेटाउँछ, मुक्ति मुल्तवीमा पर्छ। के? स्वास्नीले सोधी ठाडै उल्टो। तिमीले के विचार गर्यो? लोग्नेले सोध्यो। के सम्बन्धमा? स्वास्नीले सोधी। पारपाचुके सम्बन्धमा कुनै विचार, निर्णय गरेकी छैनौ? के पारपाचुके भनेको कुनै ठट्टा हो? स्वास्नीले फेरि सोधी, सम्भवत हृदयको अत्तल गहिराईबाट जोडदार लवजमा। लोग्ने मुस्कुरायो ध्रुततापूर्वक। यो कला लोग्नेले प्राध्यापक व्यापारी र नेता तीन व्यक्तित्व कोण मिश्रण गरी आविष्कार गरेको चौथो कोण थियो। यरमाया हामी शिक्षित छौँ त्यसैले अशिक्षित आवेशमा फँसेर बुद्धिको दिवालियापन नदेखाउँ। समझदारीपूर्वक हामीले स्वीकार गर्नुपर्छ हामी बीच अब प्रेम सम्बन्ध छैन। अब पारपाचुकै लिएर होइन नलिएर जीवन ठट्टा भन्नेछ तिम्रो पनि मेरो पनि। बिना प्रेम विवाह सम्बन्ध कष्टप्रद हुन्छ। मलाई अफसोस छ मैले तिमीलाई प्रेम गरिरहन सकिनँ। लोग्नेले मनमा नै तयार पारी आएको लेक्चर सुनायो तर स्वास्नीले पटक्कै मन पराएन। किन सकेनौ उसले सोधिहाले। किनभने मेरो प्रेममा एउटा मोड आयो जुन तिमीलाई थाहा छ होइन त। अह मलाई केही पनि थाहा छैन त्यो कति घुम्तीको मोड हो भन। स्वास्नी अबुझ भई। त्यो मेरो निजी मामिला हो उसले उत्तर दियो। कस्तो निजी मामिला स्वास्नी रन्की? निजी मामिला भनेर कि मजनूले लैलालाई छोडेर रोमियोले जुलियटलाई छोडेर नकुलले सवितालाई छोडेर मदनले मुनालाई छोडेर अरूलाई प्रेम गर्न थाल्ने हो भने पवित्र प्रेम र घिनलाग्दो रण्डीबाजीबीच के भिन्नता हुन्छ? यदि तपाईँले प्रेम गर्नुभएको हो भने थियो भने होइन बुझ्नुपर्छ। प्रेममा कुनै मोड हुँदैन मोडमा कुनै प्रेम हुँदैन। लेक्चर नदेऊ यो वास्तविकता होइन। लोग्ने पनि कड्क्यो। म आदर्श प्रेमको भुलभुलैयाबाट बाहिर निस्किसकेको छु। अब तिमीबाट मेरो आवश्यकताहरू पुरा हुन सक्दैनन्। यसको मतलब अहिलेसम्म तपाईँले मलाई प्रेम गरिराख्नु भएको थिएन आफ्नो आवश्यकताहरू पुरा गरिदिने वस्तु सम्झिराख्नु भएको थियो र अहिले वस्तुका रूपमा म उपयोगहीन भएँ? स्वास्नीले प्रश्न गरे। जे सम्झ तिमी स्वतन्त्र छौ। लोग्ने चौथो कोण मुस्कुरायो। स्वास्नी घायलमाथि घायल भए। लोग्ने मान्छे जति महान बनोस् जनेन्द्रियको दासत्वबाट मुक्त हुन सक्दैन भन्ने कुरा सत्य रहेछ। महासत्य एक फुँडो लोग्नेको स्वास्नी भएर यो सत्य पत्ता लगाउनु जस्तो दुःखद आविष्कार दुनियाँमा अरू केही पनि छैन। मलाई यो दुःख छैन कि म आफ्नै आविष्कारको शिकार भएँ। एउटै दुःख छ नाबालक छोराहरूलाई के गर्ने। हामी बाँड्न सक्छौँ। लोग्ने फेरि चौथो कोण मुस्कुरायो। तिमी चाहन्छौ भने तिमी एक्लैले राख दुवै। स्वास्नीले थाहा पाए। लोग्नेको नकच्चरोपनले आकाश नाग्यो। अब धरतीमा शर्माउनुको कुनै अर्थ छैन कुनै अर्थ छैन। विचार प्रसङ्गको नग्न समुद्घाटन भएको चौथो दिन अभिशापपूर्वक हृदयमा प्रेमको फसल काटिएर घृणाको बिउ छरिएको चौथो दिन महान धैर्यको किल्लाबन्दी भई क्याम्पस पुग्दा स्वास्नीको श्याम सौन्दर्यपूर्ण सर्पिल केश राशि लुइस सोह्रौँ रानी मेरी एन्टोनेटका केश राशि झैँ श्वेताम्य फुलेनन्। सायद यस दुर्घटना प्रकरणमा स्वास्नीको आरोप भएर हो स्वास्नीलाई आरोप नभएर हो। क्याम्पसमा स्वास्नीले लोग्नेलाई भेटिन। ऊ विमानले कक्षा लिन गई। विमानले कक्षा लिएर आई। दिनभरिमा चारपल्ट नै उसले यो अप्रिय कार्य गरी जुन धेरै होइन चारै दिन अघिसम्म त्यसका लागि सबैभन्दा प्रिय कार्य थियो। क्याम्पस प्रशासन कार्यालयको माथिल्लो तलामा निरुद्देश्य उक्लँदा नियुक्तिमा उसको लोग्नेको कृपा पात्र भई क्याम्पस प्रमुख खाई आएको मान्छेसित जम्का भेट भयो। त्यस मान्छेदेखि उसलाई त्यत्तिकै घिन लाग्यो। त्यस मान्छेले एकतर्फी बातचित गरी केही निरर्थक समय लियो र उसले उसको लोग्नेलाई फ्याक्ट्रीमा फोन गर्दा सम्बन्धित राजनैतिक पार्टीको कार्यालयमा एक नियमित हो कि आकस्मिक रूपले जरुरी बैठकमा गएको पत्तो लागेको निरर्थक कुरा सुनायो। निरर्थक उसले सम्झे। उसको लोग्ने पार्टीको जिल्ला स्तरीय अहम समितिको एक ज्वजलिमान तारा हो जसको सिधा पहुँच केन्द्रीय समितिका कृष्ण बिबर ब्लेक होल वृद्ध नायकहरूसित छ भन्ने आम धारणा छ। निरर्थक उसले प्रशासकीय भवनका सम्पूर्ण तलाहरू परित्याग गरी अनि निरर्थक शिक्षण समितिको भवनमा प्रवेश गरी शिक्षण समिति भवनको मध्यवर्ती साझा कोठा यानि कमन रूपमा निरर्थक पुग्दा त्यहाँ उपस्थित आधा दर्जन प्राध्यापिका र एक दर्जन प्राध्यापकहरूले निरर्थक उसको लोग्नेको प्रेमलीला प्रकरण र राष्ट्रिय राजनैतिक प्रकरणमाथि बहसको हदसम्म कुरा गरिरहेको भेटी। एकैपल्ट दुई ज्वलन्त प्रकरणमाथि कुरा उसले सुन्ने मन गरिन। त्यसैले निरर्थक त्यहाँबाट पाइला मोड्न चाहे तर आधा दर्जन प्राध्यापकीहरूले उसलाई महान शुभेच्छु छिमेकीहरूले झैँ सानो देशलाई घेरिहाले। ए माया 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 पहिलीले राग छोडी के छ तिम्रो उसको हालखबर? दोस्रीले सोधी। तिम्रो उसलाई कसैले जाल हान्दैछ अरे नि? तेस्रीले सोधी। सिंहदरबार कि मैया नानीले? चौथीले सोधी। कि तिम्रो उसले नै जाल हान्दैछ जाल? पाँचौँले सोधी। खास कुरा के हो? छैठौँले सोधी।
श्रुति सम्वेगमा सर्वभक्तको उपन्यास समय त्रासदीको वाचन आजलाई यति नै। यससँगै आजलाई कार्यक्रमबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutiyunn.com.np। हवस् त अर्को साता सर्वभक्तको उपन्यास समय त्रासदीको बाँकी श्रृंखला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृंखलामा जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि बिदा पाऊ शुभरात्री।